اللهم صل على محمد وآل محمد.
بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. تفصیلات موت پر ہماری گفتگو جاری تھی. اور گفتگو یہاں تک پہنچ چکی تھی کہ حسن خاتمہ کون کون سے اعمال ایسے انجام دیے جائیں جس سے ہمارا انجام بخیر ہو جائے. لیکن اس سے پہلے ہم کچھ دیر ایک تمہیدی موت کے موضوع پر ایک گفتگو کرتے ہیں, اور اس کا بھی مقصد یہ ہوتا ہے کہ ہم صرف آپ کو معلومات ہم پہنچانا نہیں چاہتے کہ بس ایک آپ کے پاس ایک معلومات آ جائیں کہ تفصیلات کیا ہیں, اس کی تفصیلات کیا ہیں. ہم یہ بھی چاہتے ہیں کہ اس سے پہلے اس کی اہمیت بھی آپ کے دماغ میں نقش ہو جائے, کیونکہ اس کو بہت تفصیل سے موضوع پر گفتگو کا ارادہ ہے. اور بس براہ راست زاد آخرت کو جمع کرنا اور موت کی تیاری کس طرح کی جائے, یہ اس تمہیدی گفتگو کا ایک موضوع ہوا کرتا ہے. دیکھیں, یہ جو آپ نے اکثر احادیث کے اندر سنتی بھی ہے نا کہ دنیا جو ہے ایک جیل خانہ ہے. دیکھیں, جیل کے اندر کیا ہوتا ہے, راحت اور خوشی بالکل محدود ہوتی ہے اور آزادی بھی بالکل محدود ہوتی ہے. دنیا کے اندر ایک تو ویسے بھی آپ نے دیکھا ہے کہ خوشیاں بہت کم ہیں, پھر آزادی بھی اس حد تک نہیں ہے, ایک کچھ اگر ملتی بھی ہے تو شرعی حدود و قیود کی پابندیاں بھی بہت زیادہ ہیں. اور مرنے کے بعد ایک فائدہ یہ ہوتا ہے کہ آزادی حقیقتاً انسان کو نصیب ہوگی اور لامحدود نعمتوں کے استعمال کی اجازت مل جائے گی, اور وہ اجازت بھی لامحدود ہوگی. اس فریب رنگ و بو کو گل ستاں سمجھا ہے تو, آہ اے ناداں قفس کو آشیاں سمجھا ہے تو. یہ جو ایک شاعر نے کہا کہ ہم نے یہ کیا کہ قفس کو آشیاں سمجھ لیا, قفس جو کہ ایک جیل خانہ تھا اس کو ہم گلستہ سمجھ کر بیٹھ گئے. تو مرنے کا ایک فائدہ یہ ہوگا کہ دنیا کے اندر کیونکہ ہر چیز بے انتہا پابندیوں کے ساتھ ہے, اور آخرت کے اندر ایک لامحدود آپ کو استعمال کی نعمتوں کی اجازت مل جائے گی, تو اس وجہ سے بھی دنیا کو قید خانہ کہا گیا. وہ جو حدیث ہے نا کہ دنیا مومن کے لیے قید خانہ ہے اور کافروں کے لیے جنت, دنیا مومن کے لیے قید خانہ ہے اور کافروں کے لیے جنت ہے. اس کی سب سے اچھی تشریح تو جو ہمارے امام حسن علیہ الصلوۃ والسلام نے کی ہے, وہ ہم اپنے مقام پر پیش کریں گے کہ جب ایک کافر نے, ایک یہودی نے آ کر امام حسن پہ اعتراض کیا تھا اور اس حدیث کا حوالہ دیا تھا, تو امام نے جو اس کی تشریح کی تھی وہ انشاءاللہ کسی نشست میں بیان ہوگی. کافر کی قبر کو آپ دیکھیں, ان کے قبرستانوں کو بھی اگر آپ دیکھیں تو بظاہر کتنے خوبصورت نظر آتے ہیں, لیکن باطنی طور پر ان کے اندر کیا کچھ ہو رہا ہے وہ سب کو بخوبی پتہ ہے. صاحبان اقتدار جتنے بھی لوگ آپ کو نظر آتے ہیں حکومتوں کے اندر, لوگ انہیں بہت رشک بھری نگاہوں سے دیکھتے ہیں. ان لوگوں کی جتنی قابل رحم زندگی ہے اس کا آپ تصور بھی نہیں کر سکتے. وہ ملتا ہے نا واقعات کے اندر کہ مروان ایک دفعہ اپنے محل کی چھت پہ بیٹھ کر ایسی دیکھ رہا تھا میدان میں, تو اسے بہت دور کسی جگہ پہ ایک دھوبی کپڑے دھوتا ہوا نظر آیا. تو اپنے پیشانی پر ہاتھ مار کے بے انتہا افسوس کرنے لگا کہ کاش میں نے اوائل جوانی سے اس پیشے کو اختیار کر لیا ہوتا دھوبی کا، تو اس مصیبت میں نہ گرفتار ہوتا میں۔ تو انسان کو چاہیے کہ وہ اپنی حقیقت اور آخرت کو ہمیشہ مد نظر رکھے۔ وہ جو پیغمبر اسلام کی جو دعاؤں میں سے ایک ہے کہ اللہم ارن الاشیاء کما ہیا، پروردگار تو مجھ کو چیزوں کو ایسا دکھا دے کہ جیسی وہ ہیں، یعنی اگر مال و دولت انسان کے پاس ہے اور وہ حکم خدا کی بجاوری کے ساتھ اس مال و دولت کو استعمال کر رہا ہے تو یقیناً یہ فائدہ مند ہے، لیکن اگر حکم خدا کی بجاوری اس کے ساتھ نہیں ہے تو یقین کیجیے کہ یہ مال و دولت اور اقتدار اور یہ دنیا اور اس کی اس تمام نعمتیں ایک وبال سے زیادہ نہیں۔ جو حقیقت کو پہچان لیتے ہیں پھر وہ ہر چیز کے اوپر اسلام کی ثابت قدم ہو جاتے ہیں۔ وہ واقعہ کتنا مشہور ہے میں اس کی تفصیل میں نہیں جاؤں گا، بالکل اشارہ کرتے ہوئے گزروں گا کہ ایک عورت نے ایک نوجوان کو برے مقصد کے لیے جب اپنے پاس بلایا تھا اور جب کوئی راہ فرار وہ نوجوان نہ اختیار کر سکا تو وہ باتھ روم میں گیا اور وہاں کی نجاستوں کو اپنے پورے جسم پر مل کر آ گیا۔ اس عورت نے بہت چیخوں پکار مچائی اور اس نوجوان کو گھر سے باہر نکالا۔ اس واقعے کے بعد سے یہ ہوا کہ وہ نوجوان جب وہ بہرحال نہا دھو کے صاف ستھرا ہوا، اس کے بعد سے اس کے جسم میں کیسی خوشبو آنے لگی کہ جس جگہ سے وہ گزرتا تھا وہ جگہ خوشگوار ہو جاتی تھی۔ تو جب انسان حقیقت کی طرف چلا جاتا ہے نا اور حقیقت اس کی نگاہوں کے سامنے آنے لگتی ہے تو پھر وہ کسی بھی چیز کی اور کسی جاہ و حشم کی اور کسی چیز کی بھی پرواہ نہیں کرتا۔ وہ جو ملتا بھی ہے نا کہ جب حضرت عباس علیہ الصلاۃ والسلام کے لیے شمر ایک امان نامہ لے کر آیا تھا حضرت عباس اور ان کے تین بھائیوں کے لیے، کوئی رشتہ داری اس نے نکالی تھی، تو میں نے ایک دفعہ پہلے بھی حوالہ دیا تھا کیونکہ حضرت عباس حقیقت کو دیکھ رہے تھے۔ کہا تھا کہ لعنت ہو تجھ پر اور تیرے سامان نامے پر، مجھے شرم محسوس ہوتی ہے کہ تو میرے لیے امان نامہ لایا ہے اور زہرا کے لال کے لیے کوئی جائے امان نہیں ہے۔ حیف ہے کہ میں تو فرات کے پانی سے سیراب ہوں اور میرا آقا و مولا حسین پیاسا رہے۔ تو مولا عباس حقیقت کو دیکھ رہے تھے، وہ ظاہری چکا چون سے متاثر نہیں تھے۔ تو جب بھی مولا فرماتے تھے، مولا امیر المومنین علیہ الصلاۃ والسلام، کہ کتنے ہی مومنین ایسے ہوں گے کہ جو ہم کو دوست تو رکھتے ہوں گے لیکن خود پر ظلم کرنے کے باعث توبہ کیے بغیر اس دنیا سے رخصت ہو جائیں گے، ان کا امر مبہم رہے گا، یعنی وہ پریشان و سرگردہ رہیں گے یہاں تک کہ ہماری مدد اور شفاعت ان کو نصیب ہوگی، تو پھر اس مصیبت سے وہ نکلیں گے۔ پھر مولا نے تاکید مزید فرمائی اور کہا کہ فقط مومن ہونا ہی کافی نہیں ہے، صرف ہمارا نام لیوا ہونا، صرف اس پہ اکتفا نہ کرو بلکہ عمل بھی کرنا لازم۔ ایک دفعہ پانچویں امام سے ایک روایت ہے کہ پانچویں امام یہ بات بیان فرماتے ہیں، کسی نبی خدا سے یہ بات پوچھی گئی کہ آپ بتائیے کہ سب سے زیادہ عقل مند شخص کون، تو نبی خدا نے جو جواب دیا تھا کہ جو موت کے لیے سب سے زیادہ آمادہ ہو اور جو موت کو سب سے زیادہ یاد رکھنے والا ہو، سب سے عقل مند انسان۔ حضرت لقمان کی بھی اپنے بیٹے کو جو نصیحت تھی، جو قرآن میں بھی جا بجا حضرت لقمان کی نصیحتیں ذکر ہوئی ہیں، ان میں بھی یہی تھا کہ بیٹا موت اچانک آ جانے والی چیزوں میں سے ایک ہے۔ کبھی بھی آپ یہ نہ دیکھیں، ابھی حال ہی میں آپ نے دیکھا بھی کہ کس طریقے سے چند منٹ کے اندر کتنی بڑی تعداد کے اندر اچانک موت آئی اور وہ اس دنیا سے چلے گئے۔ بس یہاں سے موقع سے فائدہ اٹھاتے ایک بات اور عرض کر دی جائے، پچھلے دنوں سے صاحبان ایمان کافی ان چیزوں میں پریشان بھی رہے ہیں۔ بہرحال جو کثرت سے سورہ اذا زلزلت الارض زلزالہ کی تلاوت کرے گا، روایت میں ہے کہ وہ زلزلے سے وہ علاقہ محفوظ ہو جائے گا۔ تو तो एक तो इसकी और नमाजों के अंदर भी सूरह को पढ़ने की बड़ी ताकीद आई है। और एक वाक़ा एक ऐसा भी पेश आया था जो अगरचे हम जब इस वक्त क़यामत के मौजू पर पहुँचते उस वक्त हम इस चीज़ को जिक्र करते, लेकिन अभी भी वो बात आ गई बीच में कि एक दफ़ा शदीद मदीने के अंदर भी एक जलजला आया था, और इतना जलजला इतनी मुस्तकिल रफ्तार के साथ चल रहा था कि लोग हत्ता के खुद हज़रत उमर मौलाए कायनात के पास आए थे और कहा था कि अली बकी की कब्रें तक इस जलजले की वजह से लरज रही हैं। मौलाना ने कहा फिक्र नहीं करो, उन सबको साथ की और बकी के अंदर आए और उसके बाद ज़मीन के ऊपर पाँव मार के कहा माँ लहा, तुझे क्या हो गया है? एकदम से जलजला रुक गया। लोगों ने कहा कि मौला सिर्फ आपकी ये कहने से कैसे रुक गया? कहा कि तुमने सूरह ज़िलज़ाल नहीं पढ़ी, इज़ा ज़ुलज़िलतिल अर्ज़ु ज़िलज़ालहा व क़ालल इंसानो मा लहा, उस वक्त इंसान ये कहेगा ए ज़मीन तुझे क्या हो गया? बस वो इंसान यानी इंसान में ही मौला ने इस तरीके से कह के और ज़लज़ले को रोका। तो बिल्कुल अचानक आ जाने वाली चीज़ों के अंदर से है मौत, और इंसान अगर गफलत इख्तियार कर ले तो किसी भी मोमिन के शायन शान नहीं। मैं वाकई आपको सुना दूँ, खैर हमारे करीबी एक ऐसे दोस्त थे वो हमसे सीनियर कि वो हमारे लिए एक रोल मॉडल हुआ करते थे, यानी किरदार और अमल के एतबार से। बहरहाल उसके बाद बलादे कुफर के अंदर उन्होंने रिहाइश इख्तियार कर ली। कुछ अरसे बाद वो आए कि जिनको हम देखकर एक इनक्रेजमेंट हासिल करते थे, उनके नक्श कदम पे चलना चाहते थे कि इस तरह के थे वो। कुछ दिन बाद हम लोगों ने देखा कि उनकी तो दाढ़ी भी साफ़ हो गई, जिसको दीनी हवाले से जो कहा जाता है कल्ला सौफा तालम, उन लोगों ने उनसे पूछा भी आपका कल्ला साफ कैसे हो गया। तो अब देखिए हमारे जो एक मौजू से भी हम उस लिहाज से मुतसिल हैं कि सारी ज़िंदगी भी इंसान बाईमान ज़िंदगी गुजारता है, लेकिन एक मौके पे आके उसका ट्रैक चेंज भी हो जाता है। कभी भी अपने मौजूदा ईमान के ऊपर ऐसा मुतमईन न रही, हमेशा डरते रही। उन्होंने सिर्फ ख़त के अंदर एक जब ये इस्तफ़सार उनसे किया गया कि आप तो ऐसे रोल मॉडल थे, फिर क्या हुआ, ये गफलत कहाँ से आ गई आप में? तो वहाँ से सिर्फ एक जवाब में उन्होंने गालिब का एक शेर लिख के भेजा, जानता हूँ सवाब ताअत व ज़ुहद पर तबीयत इधर नहीं आती। इससे आप अंदाज़ा लगाइए कि ये कैसी चीज़ है कि ये इंसान अगर मौत को भूले रहे तो कितना ज़्यादा गफलत का शिकार हो जाता है, और उसी गफलत में यानी उसको एहसास भी दिलाया जा रहा है तब भी उसके ऊपर वो चीज़ कारगर और असर नहीं करती। ये एक ऐसा लाइलाज मर्ज है मौत, अगरचे ये मर्ज लाइलाज है लेकिन इसकी एक दवा है जिसका नाम है रिजवान इलाही, खुशनूदी खुदा, ये फ़कत इसका एक इलाज है। देखिए जब भी इंसान के ऊपर आसार मौत नमूदार हो जाए, सबसे पहले तो वही तमाम हकूक़ुल इबाद अपने ऊपर से उतारने की कोशिश करें, हकूक़ुल्लाह अपने ऊपर से उतारने की कोशिश करें, अमानतों को लोगों की अदा करें या वसीयतें करना शुरू करें, और ऐसे शख्स को अपना वसी बनाए कि जिसके ऊपर इत्मीनान हो कि उसकी वसीयतों के ऊपर अमल दरामद किया जाएगा। माली इस्तेआत अगर उस शख्स के ऊपर है, माली वाजिबात जिनकी अपनी ज़िंदगी में वो नियाबत नहीं करवा सकता, उनके लिए मसलन नमाज है, रोज़ा है, ज़िंदगी में इसकी नियाबत नहीं हो सकती, उनके लिए वसीयत करके जाए। और बहुत से मसाइल के तहत माली वाजिबात के अंदर जब बिल्कुल अपनी सेहतियाबी से मायूस हो जाए तो अपनी ज़िंदगी में भी हज वाजिब करवा सकता, जब बिल्कुल अपनी सेहतियाबी से मायूस हो जाए। मरने वाला जो भी है वो अपने वली या वसी को अपने तमाम कज़ा वाजिबात से आगाह करे, बताए उनको, और उनके लिए एक अमीन शख्स को मुकर्रर करके जाए। अच्छा, एक और भी मसला जो बहुत पेश आता है और बड़े अफसोस के साथ बहरहाल ये कहना पड़ता है कि इसकी तरफ तवज्जो तो सबसे कम है, अलबत्ता जो सबसे सीनियर मोस्ट क्लास है यहाँ पर और एक ग्रुप शायद और है, उनके मौलाना रज़ा दाऊदानी साहब ने मीरास के मसाइल के ऊपर लेक्चर्स लिए हैं, जो सबसे नेगलेक्टेड टॉपिक है। इतना ही ऐसा टॉपिक है जो बिल्कुल इसको नज़रअंदाज किया गया है, और बहुत ही कम मालूमातें साहिबान ईमान की इस मसले में। अच्छा ये होगा फ़कत माली वाजिबात के अंदर, और जितने भी जिस्मानी इबादत हैं उसमें कोई पैसा मरने वाले के माल में से नहीं लिया जाएगा। लोग अक्सर ये करते हैं कि भाई मरने वाला छोड़ के मरा पैसे कि चलो अब इसकी इस पैसे से कज़ा नमाजें पढ़वा दें मरने वाले की, कज़ा रोज़े रखवा दें, ये नहीं हो सकता। हां अगर वरासा राजी हो जाए तो फिर हो सकता है, सारे वरासा राजी हो जाए। मसलन अगर माली वाजिबात के अंदर मसलन हज आ जाता है, अगर वो हज वाजिब था उसके ऊपर उसने अंजाम नहीं दिया, तो पहले हज के पैसे निकाले जाएंगे फिर उसके बाद मीरास तकसीम होगी। जिस्मानी इबादात के अंदर नमाज और रोजा आ जाता है। अलबत्ता इसके अंदर सिर्फ एक बात जो मुझे आज बतानी थी, ये तो मसला निस्बतन मशहूर है, आप सबको पता भी है। बाज़ औक़ात देखिए इस तरफ भी कितनी तवज्जो करने की जरूरत है, जो बिल्कुल लोग इस तरफ मुतवज्जे नहीं है, वो ये है कि ये जो कफ़ारे मरने वाले के ऊपर वाजिब होते हैं, कितने लोग हैं कि जिनके कितने कितने रोजे उन्होंने नहीं रखे, उनके कितने कफ़ारे। औरतों के ऊपर और ज्यादा होते हैं, बुलूग की उम्र जल्द आने की वजह से उस जमाने में लोग इतना रखते नहीं हैं, पहले इतने ज्यादा रोजे किसी के गुजर चुके हैं। तो बहरहाल एक एक तो कज़ा रखना होता है, उसके अलावा कफ़ारे भी रखने होते हैं। तो अब एक मसला पेश आता है उलमा के दरमियान जो कि ज़रा इख्तलाफी है, कि ये जो कफ़ारे होते हैं यानी जो रोज़ों के कफ़ारे हैं या मसलन कसम के कफ़ारे हैं, ये जिस्मानी इबादत के अंदर आते हैं या माली इबादत के अंदर आते हैं। आकाए खुई और आकाए सिस्तानी फरमाते हैं कि ये जिस्मानी इबादत में आते हैं, लिहाजा ये मीरास में से मिन्हा नहीं होंगे। यानी ये मीरास में से मिन्हा नहीं होंगे, सिवाय इसके कि अगर कोई मरने वाला वसीयत करके गया है तो एक बटा तीन में वो वसीयत का आरामद रहेगी, बस एक बटा तीन के अंदर जितने पूरे हो सकेंगे वो कफ़ारे उतने पूरे हो जाएंगे, वरना नहीं। इमाम खुमैनी और आयतुल्ला खामना ये फरमाते हैं कि कफ़ारे जो हैं ये माली वाजिबात के अंदर आते हैं, पहले कफ़ारे निकाले जाएंगे फिर उसके बाद मीरास तकसीम होगी। ये मसला उस वक्त बहुत ज़्यादा सेंसिटिव हो जाता है कि जब मरने वाला 15, 20, 30 साल के रोज़े छोड़कर गया हो, तो फिर तो सिर्फ ये कफ़ारों की रकम ही लाखों के अंदर पहुंच जाती, शायद वरासा के लिए कुछ बचे भी नहीं और सारे कफ़ारों के अंदर चीज़ निकल जाए। तो बहरहाल इसको को सिर्फ एक पॉइंट आउट करना था कि इधर मरे और उधर फौरन बाद मीरास का मसला शुरू, और इतना सेंसिटिव है कि सिर्फ और सिर्फ बाज़ हालात के अंदर, ज़्यादातर हालात में सिर्फ दफन की हद तक सिर्फ इजाज़त है कि वो रास्ता उसमें रह सकते हैं, और उसके फौरन बाद मीरास को तकसीम हो जाना होता है, सिवाय इसके कि वो सब लोग राज़ी हो जाएं तो एक अलग बात है। लेकिन अगर कोई एक भी गड़बड़ कर रहा होगा तो फिर ये सोच लीजिए कि उधर नमाज पढ़ना वो भी सब ख़राब हो सकता है। बस इसमें एक मसला की तरफ और वजाहत कर दूँ और फिर अपने मौजू पर मैं वापस आ जाता हूँ कि मीरास की तकसीम में हमेशा वरासा की तकलीद देखी जाती है, मरने वाले की तकलीद नहीं देखी जाती। बहुत से लोगों के लिए मसला बहुत मुश्किल हो रहा होगा, लेकिन बहरहाल आप से जो कुछ सीनियर क्लासेज हैं उनको मीरास के तफसीली मसले पढ़ाए जा चुके हैं, लेकिन जो बहरहाल नई क्लासेज भी आई हैं इनको भी मीरास के मसले अपने मुकाम पर जाकर ज़रूर पढ़ाए जाएंगे। तो इसमें ज़्यादा परेशान होने की ज़रूरत नहीं, अलबत्ता क्योंकि मौत का तस्करा हो रहा है तो लिहाजा मीरास के मसले की तरफ एक इशारा मैंने सिर्फ किया कि शायद वो लोग जो कि मीरास के मसले शायद पढ़ भी चुके हैं, अगरचे मौलाना मोहतरम ने बड़े तफसील के साथ पढ़ा है, लेकिन वो भी शायद खवातीन इस तरफ मुतवज्जे नहीं होंगी कि कफ़ारे का मसला भी कितना सेंसिटिव है और ये भी मीरास के अंदर आ सकता है। अच्छा, अभी तक आपने बहुत मौत के मुतालिक बड़ी खुशाइंद बातें भी सुनी हैं, अलबत्ता बहरहाल ये है कि मौला ने मौत से डराया भी, और ये भी फरमाया है कि बहरहाल कि वो अफराद, वो बंदा कि जिसकी बख्शिश ना हुई उसके लिए तो जो मफहूम है कि मौत तो अपनी जगह पर संगीन है ही, और उसके बाद संगीन तरीन मरहला मौत के बाद भी शुरू होने वाला है, मौत के बाद ज़ाहिर है कि कब्र का मरहला। मौला ने कब्र की तंगी, तारीकी और तन्हाई, इन तीन चीज़ों से बहुत ज़्यादा डराया। मौला फरमाते हैं कि कब्र रोज़ाना पुकार पुकार कर ये कहती है कि मैं तन्हाई का घर हूँ, मैं मिट्टी का घर हूँ, मैं वहशत और घबराहट का घर हूँ, मैं कीड़े मकौड़ों का घर हूँ। तो याद रख लो, मौला फरमाते थे कि कब्र या तो जन्नत के बागों में से एक बाग है या जहन्नुम के गढ़ों में से एक गढ़ा। देखिए, इंसान को चाहिए कि वो उसके पास वो ये समझे कि मेरे पास वक्त बिल्कुल भी नहीं। एक आलिम के पास कुछ लोग पहुंचे और कहने लगे कि आप ऐसा क्यों नहीं करते कि हमारे साथ कुछ बैठा करें, कुछ गपशप किया करें, कोई बातचीत हो। उन आलिम ने कहा कि देखिए, इस वक्त तो मैं चार कामों में मशगूल हूं, चार कामों से जब मैं फरागत पा जाऊंगा तो फिर मैं देखूंगा कि आपके साथ गपशप का मुझे कितना टाइम मिलता है, پہلا کام تو دیکھیے مجھے یہ درپیش ہے کہ ازل سے علم خدا میں یہ چیز ہے کہ فلاں شخص جنتی ہے فلاں شخص دوزخی ہے. اب مجھے یہ فکر کھائے چلی جا رہی ہے کہ پتہ نہیں میرے متعلق کاتب تقدیر نے کیا چیز لکھی. دوسری چیز مجھے فکر یہ کھائی جا رہی ہے کہ جب بچہ ماں کے پیٹ میں آتا ہے تو فرشتہ اس کے متعلق یہ کہتا ہے کہ پروردگارہ اس کو میں سعید لکھوں یا بدبخت, پتہ نہیں میرے متعلق پروردگار نے کیا ارشاد فرمایا ہے. تیسری چیز یہ ہے کہ جس وقت قبض روح ہوتی ہے اور فرشتہ قبض روح آ کر کرتا ہے تو اس وقت پروردگار سے مخاطب ہو کر کہتا ہے کہ پروردگار اس کی روح کو میں وادی السلام میں رکھوں یا وادی برہوت میں, پتہ نہیں میرے متعلق کیا کہا گیا ہے. اور چوتھی چیز قیامت کی, میں اس فکر کے اندر ابھی مبتلا ہوں, اس کے اوپر ہماری بڑی تفصیل سے گفتگو آئے گی جب ہم قیامت کے موضوع پر گفتگو اسٹارٹ ہوگی. میدان قیامت کا پورا ایک منظر ہوگا آپ کے سامنے, وہ ہم پیش کریں گے مرحلے وار. اس وقت ایک چیز آئے گی, اس وقت ایک بہت ہی بڑا ایک ایسی چیز ہے کہ جس آیت نے عرفا کے دل ٹکڑے ٹکڑے کر دیے. وم تاز الما ایوہ المجرمون, اے گناہگاروں نیکوکاروں کی صفوں سے الگ ہو جاؤ. اس وقت یہ والی جو کیفیت ہوگی, انہوں نے کہا کہ پتہ نہیں کہ میں اس وقت اس صف سے علیحدہ ہونے والوں میں سے ہوں گا یا اس صف میں شامل رہنے والوں سے. جب یہ چار چیزوں اور فکروں سے میں نجات پالوں گا نا تو پھر آپ کے پاس گپ شپ کے لیے حاضر ہوں گا. تو یہی دیکھیے کہ یہ ساری چیزیں ان فکروں کے ساتھ کسی بھی شخص کو کہاں اطمینان ہونا چاہیے. ہمیں تو باغ کی تکلیف سے معاف رکھو, جو پرانے شاعر کا ایک شعر ہے, ہمیں تو باغ کی تکلیف سے معاف رکھو کہ سیر و گشت نہیں رسم اہل ماتم کی. باغ کی یعنی یہ سیر و تفریح کرنا اور لاؤ والی زندگی گزارنا, ابھی تک تو ہمیں جو خوف ایک آخرت کا ہے اور اپنی عاقبت کا ہے اس کے تحت یہ ساری خوشیوں کے اندر مبتلا ہونا یہ ایک بیوقوفی, جبکہ پتہ ہی نہیں کہ ہمارے ساتھ کیا انجام ہونے والا. شیخ شوستری, جن کا میں اکثر حوالہ دیتا ہوں اور علم اخلاق کے اندر ان کا ایک بہت بڑا مقام تھا, وہ فرماتے تھے کہ مجھے ڈر لگتا ہے کہ کہیں میری زندگی کے آخری ایام بدترین ایام نہ ہوں اور میرے دل میں سوائے خدا کے کچھ اور باتیں بھی میرے دل کے اندر موجود ہیں. اصول کافی کے اندر ایک روایت ہے اور راوی ہیں ابو اسامہ. ابو اسامہ کہتے ہیں کہ میں امام صادق علیہ الصلاۃ والسلام کے ساتھ سفر پہ تھا تو امام نے مجھ سے کہا ابو اسامہ کیا تمہارے پاس قرآن ہے؟ میں نے کہا جی ہاں مولا ہے. کہا اچھا ایسا کرو قرآن پڑھو. سفر میں ساتھ چل رہے ہیں گھوڑے پہ, کہا میں نے قرآن پڑھنا شروع کیا. امام بہت زیادہ متاثر ہوئے, کہا اے ابو اسامہ اپنے دل کی محافظت کرو, دن و رات کے اندر کتنے ہی اوقات مومن کے دل میں ایسے آتے ہیں, اوقات ایسے آتے ہیں کہ جب نہ اس کے دل میں ایمان ہوتا ہے اور نہ کفر ہوتا ہے. اے ابو اسامہ کیا کبھی تم اپنے دل کی طرف رجوع کرتے ہو اور اس میں کبھی دیکھتے ہو کہ کبھی نہ اس کے اندر یاد خدا ہوتی ہے, نہ کوئی ارادہ آخرت ہوتا ہے, نہ کوئی شوق بہشت ہوتا ہے؟ واقعی اگر آپ اپنے دل کو بھی ٹٹول کر دیکھیں تو بعض اوقات ہمارا دل بالکل خالی ہوتا ہے, کوئی چیز ہے ہی نہیں اس کے اندر. بلکہ کہنے لگے مولا کہ ابو اسامہ یہ بھی اکثر کبھی تم نے دیکھا ہوگا کہ تم کبھی یہ بھی نہیں جانتے کہ تمہارا دل کہاں ہے, تمہیں پتہ ہی نہیں ہوتا کہ تم کدھر ہو اس وقت. تو کبھی ہم اپنے دلوں کے اندر دیکھتے ہیں, کبھی آپ کے اور ہمارے دلوں میں شاپنگ کا خیال ہوتا ہے, کبھی کسی ڈرامے کا خیال ہوتا ہے, کبھی کسی کاروبار کی چیز کا خیال ہوتا ہے, کبھی کسی رشتہ دار کی بات ہوتی ہے, تو کبھی کوئی لڑائی کی بات ہوتی ہے. تو مولا ابو اسامہ گھبرا گئے, مولا میں تو کچھ بھی نہیں ہوں, میں تو پورے کا پورا غفلت میں ہوں, میں کیا کروں؟ امام نے کہا کہ اے ابو اسامہ میں جانتا ہوں, دیکھو کبھی دل جو ہے نا ایک پرانے کپڑے کی مانند ہوتا ہے, بوسیدہ کپڑا, کل خرقت البالیہ, بالکل ایک بوسیدہ کپڑا جو ایک اشارے سے پارا پارا ہو جاتا. علامہ مجلسی نے باقاعدہ لکھا ہے کہ امام نے یہ پرانے کپڑے سے جو تشبیہ دی ہے کہ پرانا کپڑا بوسیدہ کپڑا کتنی جلدی پارا پارا ہو جاتا ہے بنسبت ایک نئے کپڑے کے. تو امام نے جو ایک تشبیہ دی ہے بڑی بلیغ تشبیہ ہے اس کے اندر, کہ کل خرقت البالیہ بالکل ایک پرانے کپڑے کی طرح تمہارا دل ہو جاتا ہے کبھی, جو ایک وسوسے سے پارا پارا ہو سکتا. اے ابو اسامہ اپنے دل کی فکر کرو, اپنے دل کی محافظت کرو, جب کبھی تم کبھی کسی راہ کے اوپر چل رہے ہو تو سوچو کہ یہی تمہارا جسم اس زمین کے اندر دفن ہو جائے گا. कभी किसी घर से इंतकाल की कोई सदा बुलंद हो तो ये सोचो कि कभी तुम्हारे लिए भी ऐसी सदा बुलंद होगी, और कब जब किसी मजलिस तरहीम किसी की देखो तो सोचो तुम्हारे मुतालिक भी ऐसा ही होगा। जब किसी जगह तुम कहीं से गुजरो, कहीं कोई फातिहा ख्वानी का ऐलान सुनो, तो इसके अंदर भी तुम देखोगे कि एक दिन ऐसा आएगा कि तुम्हारे लिए भी इसी किस्म का ऐलान किया जा रहा होगा। तो बहरहाल हर वक्त इंसान अपनी मौत को याद रखे, और एक ऐसी चीज़ है कि उसको याद रखने के मायने ये हैं कि उस राह के ऊपर मुसलसल कदम आगे बढ़ाता रहे और दुनिया की चीज़ों को बहुत ज़्यादा अहमियत ना दे, अपनी मुकम्मल आखरत को बनाने की फ़िक्र करता रहे। दुनिया थोड़ी बहुत अगर कम भी हो जाए तो कोई परवाह की बात नहीं। अब आ जाइए, हुस्न खात्मा की सिर्फ चंद एक बातें रह गई थी, उसको हम मुकम्मल करके और उसके बाद मलकुल मौत की आमद की तफसील शुरू करते हैं। यहाँ तक हमारी बात पहुँची थी तकरीबन 10-11, तो हमने मुकामात बता दिए थे कि जहाँ जो कि हुस्न खात्मा जिनके ज़रिए हो सकता है। उसके बाद 11वां या 12वां जो नुक्ता हम बयान कर रहे थे वो ये है कि जुमे के दिन सूरह तौहीद की तिलावत करना ये हुस्न खात्मा की तरफ इंसान को ले जाता है और सूरह खात्मा से बचाता है। छठे इमाम ये बात बयान फरमाते थे कि जो शख्स भी जुमे के दिन सूरह तौहीद ना पढ़े और वो मर जाए, कुछ जुमों का तस्करा है, गालिबन शायद 2 जुमा ऐसे गुजर जाए, कुछ इस अंदाज का है मफहूम रिवायत है कि बहरहाल जो जुमे के दिन सूरह तौहीद ना पढ़े और मर जाए तो वो दीन अबू लहब पे मरता। तो बहरहाल जुमे के दिन अलल खसूस कोई इसको अगर तर्क करेगा तो दीन अबू लहब पे मरने के मायने नहीं कि बहरहाल उस तरफ इंसान चला जाएगा और सूरह खात्मा उसका हो सकता, अलग से भी पढ़ने की नमाजों में भी काउंट हो जाएगा यकीनन, लेकिन कोई बिल्कुल अगर सूरह तौहीद को तर्क कर दे, और अगर जाहिर है कि इसको अगर कोई शख्स पढ़ता रहा तो ये हुस्न खात्मा की दलील होगी। उसके बाद अगला नुक्ता जो है जो हुस्न खात्मा की तरफ इंसान को लेके जाता है वो है सदका देना। मोमिनीन कराम बहरहाल इसमें देते हैं, जो कि 5वें इमाम ये बात बयान फरमाते थे कि नेकी और सदक़े से 70 किस्म की बलाएं और बुरी मौतें दूर होती, 70 किस्म की। और ये भी फरमाया 6वें इमाम ने कि रात को दिया जाने वाला सदका ये बुरी मौत से भी इंसान को बचाता है और 70 किस्म की बलाओं को भी दूर करता है। आमतौर पर मोमिनीन कराम दिन के औकात में तो सदका देते हैं, लेकिन रात के औकात में दिया जाने वाला सदका अलल खसूस 6वें इमाम ये बात बयान फरमाते हैं। सदक़े के वो मसाइल अपने दिमाग में रखिएगा आप कि बाज़ औक़ात सदका निकाल कर मुस्तहिक़ के हाथ तक पहुँचना ज़रूरी है, या फिर उसके किसी नुमाइंदे की इजाज़त याफ्ता संदूकची का एक मसला हमने बहुत पहले बताया था, वो उसी वक्त से सदक़े के फ़वाद दिलवा देता है, लेकिन हम तफसील किसी और वक्त, जो नए ग्रुप हैं उनके लिए थोड़ा सा वक्त का इंतज़ार करना पड़ेगा। उसके बाद 13वां या 14वां मुकाम है कि जो हुस्न खात्मा की तरफ इंसान को ले के जाता है वो है दुआए हज़ीन। 6वें इमाम की बात बयान फरमाते हैं कि आखिरी ज़माने में सुबह इंसान दीन पर होगा और शाम को बेदीनी उसको घेर लेगी। तो रावी ने कहा कि मौला हम कौन सा ऐसा अमल करें कि जिससे हम इस चीज़ से बच सकें, तो मौला ने फरमाया अलैकुम बेदुआइल हज़ीन, दुआए हज़ीन तुम पढ़ा करो। वैसे तो ज़्यादा मशहूर वही है दुआए हज़ीन, या अल्लाह या रहमान या रहीम या मुकल्लिबुल क़ुलूब सब्बित क़ुलूबना अला दीनिक या सब्बित क़ल्बी अला दीनिक। उसके बाद इसके अंदर भी एक हुस्न खात्मा की खुद ब खुद एक बशारत है कि इंसान परवरदिगार आलम से जिस वक्त ये दुआ करेगा तो उस दुआ की बरकत के नतीजे में उसको हुस्न खात्मा नसीब होगा। अच्छा जी हाँ, एक दुआए हज़ीन और भी है, वो एक अलग नाम से है, लेकिन ये वाली सबसे मशहूर है जो ख़ासतौर पर हुस्न खात्मा के सिलसिले में आई। अच्छा, फिर एक और चीज़ भी है, वो ये है कि अल्लाहुम्मा इन्नी अस्अलुका ईमानन तुबाशिरु बिही कल्बी, जैसे कि हमने शायद पिछली दफ़ा भी इसको जिक्र किया था कि परवरदिगार मैं तुझसे इस बात का तकाजा करता हूँ कि तू ईमान बराए रास्त मेरे दिल में उतार दे। दस्ते गैब शिराजी ये बात बयान फरमाते थे कि देखिए ये जो दुआ है, कभी हमने किसी मोमिन को ऐसा नहीं देखा कि जिसने अपने ईमान की इस्तकामत के लिए और ईमान में ज्यादती के लिए इमाम ज़माने से तवस्सुल किया हो। हम अपनी छोटी छोटी हाजात जो जिसका ताल्लुक फकत और फकत दुनिया से होता है उसके लिए तो हम इमाम ज़माना को बहुत याद करते हैं, लेकिन जो ईमान जो कब्र में हम अपने साथ लेकर जाएंगे उसकी ज़्यादती और उसकी हिफाजत के लिए हमने कभी भी अपने इमाम ज़माना से तवस्सुल नहीं किया। पैगंबर इस्लाम ये बात बयान फरमाते थे कि ये बात याद रखो, जिन अकायद पे तुम मरोगे उन्हीं अकायद पे तुम उठाए जाओगे। तो बहरहाल इंसान अपने अकीदा मुकम्मल मरने तक उसका हिफाजत के साथ रहे। 15वां या 16वां नुक्ता जो इस सिलसिले के अंदर है, वो अक्सर हमने सूरह खात्मा में भी चीज़ बयान हुई थी और वो फिर वो दोबारा भी आ रही है, वो है हिफाजत नज़र। जितना इंसान नामहरम से अपनी निगाहों की हिफाजत करेगा, आज तक मैं शायद अगली किसी नशस्त में बताने भी वाला था, आगा सिस्तानी भी फरमाते हैं कि एहतियात मुस्तहब ये है कि औरतें भी बगैर किसी बुरी निगाह के भी नामहरम की तरफ निगाह ना करें, एहतियात मुस्तहब इसी के अंदर। तो बहरहाल उलमा का भी फतवा रहा है और जितने भी इंसान अपनी निगाहों की हिफाजत करे उतना अच्छा। फिर रिवायत के अंदर जो इसका एक फ़ायदा बयान हुआ है, वो फ़ायदा ये है कि जो शख्स भी नामहरम से अपनी निगाहों की हिफाजत करेगा, परवरदिगार आलम उसे एक ऐसा ईमान उसके दिल में डालेगा जिसकी हलावत वो अपने दिल में महसूस करेगा। तो अब देखिए कि हलावत ईमानी, ये दौलत जो है ये सड़कों पर और ये टीवी के सामने रोज़ाना बिल्कुल मुफ्त तकसीम हो रही है। एक बात और याद रखिए कि हलावत ईमानी जो है ना ये दायमी है, इसमें हुस्न खातिमा की बशारत है। क्योंकि बादशाह जब किसी को अतिया दे दिया करते हैं, कोई चीज़ तोहफे में देते हैं, तो फिर उसको वापस नहीं लिया करते। एक दफ़ा भी अगर किसी को हलावत ईमानी नसीब हो जाए, अभी हम इसकी अलामतों के कुछ तरीके भी बताएंगे कि हम कैसे पता चलाएं कि हमें हलावत ईमानी पैदा हो रही है या नहीं हो रही, तो उसके अंदर तकरीबन 3-4 शर्तें हैं, वो अगर आप अपने अंदर महसूस करें तो आपको अंदाज़ा होगा। इसके अलावा ये भी है, अच्छा फिर उसके बाद अगला जो नुक्ता है वो है अहलुल्लाह की सोहबत और उनसे खुदा के लिए मोहब्बत करना, ख़ास तौर पर जिसके अंदर उलमा आ जाते हैं। बाकायदा रिवायतों के अंदर, बहुत सी रिवायतों के अंदर तस्करा मिलता है एक वाकया अहादीस के अंदर कि एक शख्स सालेहीन की महफिल के अंदर और उलमा की महफिल में किसी काम से आया और वहीं उनके पास आकर बैठ गया। परवरदिगार आलम ने जब उस मजलिस के अंदर जो बैठे हुए अफराद थे उनके लिए जब मगफिरत का ऐलान किया तो पूरे के पूरे अफराद जो वहाँ पर बैठे हुए थे उलमा, उन सब के लिए मगफिरत का ऐलान हुआ। फरिश्ते हैरान रह गए कि परवरदिगार आलम ये शख्स जो आकर बैठा है ये तो गुनाहगार भी है और ये एक अपनी किसी दुनियावी गर्ज के लिए यहाँ पर आया था, इसके लिए भी मगफिरत? परवरदिगार ने कहा हाँ। फरिश्ते जब बहुत हैरान हुए तो परवरदिगार की तरफ से यही जवाब आया कि हुमुल कौमो ला यशका बिहिम जलीसों, ये ऐसे लोग होते हैं जिनके पास बैठने वाला कभी महरूम और शकी नहीं हो सकता और उसकी वलहु कद गफर था और हमने इस वजह से इन सबको बख्श दिया। तो बहरहाल अहलुल्लाह से मोहब्बत रखना, उनकी सोहबत को अख्तियार करना, ऐसी दीनदार खवातीन से आप अपने रब्त व ज़ब्त को बढ़ाइए कि उनके अंदर जब भी वो जो जुमला भी है ना कि यक जमाना सोहबत बा औलिया बेहतर साला तात बेरिया, यानी एक घंटा भी अगर या एक साथ भी किसी आलिम बामल के पास बैठा जाए तो वो 100 साल की ऐसी इबादत से अफजल है कि जो मुकम्मल खालिस परवरदिगार आलम के लिए की गई हो बिल्कुल बेरिया। तो देखिए बहरहाल ये परवरदिगार आलम का भी तरीका है और आप खुद भी देखते हैं कि जब भी कोई बड़े अफराद होते हैं तो उनके जो अदना खादिम होते हैं उनके साथ भी जब वो किसी जगह पर जाते हैं तो उनके साथ भी वैसे ही प्रोटोकॉल उनको भी मिलता है। अच्छा अब ये जो अभी बहुत सारी इसके अंदर खैर मेरे मुझे बातें बयान करनी थी अभी इसके अंदर भी कि हम कैसे अहलुल्लाह से अपनी मोहब्बत को खालिस कर सकते हैं, लेकिन इस वक्त इतना वक्त नहीं। बस एक आखिरी बात हम इसमें और बताकर अपने इस मौजू को हुस्ने खात्मा के मौजू को मुकम्मल करते हैं, वो ये है कि अगर इमाम आपके लिए दुआ कर दें आपके ईमान की साबित कदमी की तो मुकम्मल आपका हुस्ने खात्मा हो जाएगा या नहीं हो जाएगा? हमारे आठवें इमाम इमाम रजा अलैहिस्सलातु वस्सलाम, के पास एक आदमी आता है और आकर कहता है कि मौला मेरा भाई जो है वो फिरका वाकिफिया से ताल्लुक रखता है। फिरका वाकिफिया एक नजरिया बना था सातवें इमाम के बाद कि सातवें इमाम ने इंतकाल नहीं किया है और वो जिंदा है, और वक्त ठहर के रह गए थे सातवें इमाम पे, इस वजह से उनको वाकिफिया कहलाए। कहा कि मौला मेरी अक्सर उससे बहस होती और बहस में यह नतीजा अब निकला है कि उसने कहा है कि अगर तुम्हारे इमाम वाकई बरहक हैं तो उनसे कहो कि वो परवरदिगार आलम से ये दुआ करें कि मेरा दिल उनकी तरफ फिर जाए और मैं ईमान ले आऊं, तो मौला आप उसके लिए दुआ करें। अब उसने ये बात कह दी, इमाम ने कहा अच्छा, इमाम क़िबला रुख हुए परवरदिगार आलम की तरफ दुआ के लिए हाथ बुलंद किए और कहा कि परवरदिगार उस शख्स का दिल कान और आंखों को अपनी गिरफ्त में ले ले और हक की तरफ मोड़ दे। इमाम ने अपने दाएं हाथ को बुलंद करके ये वाली दुआ की। बस इमाम ने जब ये दुआ की तो उसके फौरन बाद ही वो उसने देखा कि कह रहे कि सिर्फ चंद दिनों के अंदर अंदर ही मेरा वो भाई ईमान ले आया। इमाम की उस दुआ के नतीजे में कि अगर इमाम दुआ कर दें अलल खसूस आपके लिए, तो आप खुद सोच सकती हैं कि कितना ज़्यादा, यानी हम इमाम से अगर एक रिक्वेस्ट करें कि इमाम आप हमारे लिए दुआ कर दें, ऐ ज़माने के इमाम आप ये दुआ कर दें कि हमारा ईमान और खात्मा बिल खैर हो जाए, तो इमाम की दुआ, तो इमाम इस कस्म की दुआ कर सकते हैं कि हमारे बिल्कुल आँख दिल कान जबान आज़ा जवारे खुद ब खुद हक की तरफ मुड़ जाए, जिसमें हमें कोई ऐसा मुशक्क़त भी ना उठानी पड़े। इमाम के लिए चीज़ कोई भी बड़ी बात नहीं। अच्छा, अब जब भी किसी का हुस्ने खात्मा हो जाता है, हमें जिसको पहचान के भी चंद एक तरीके हैं कि कैसे पता चलेगा कि किस शख्स का हुस्ने खात्मा हुआ। अलबत्ता कुछ रिवायत के अंदर इसका तस्करा भी आया है। एक रिवायत में तो ये बात आई कि जब परवरदिगार आलम किसी बंदे की भलाई चाहता है तो मरने से एक साल पहले एक फरिश्ता उस पर मुकर्रर कर देता है जो उसको राह रास्त पर रखता है और वो खैर पर मर जाता है, और इस अंदाज में फिर उसकी मौत आती है कि वो परवरदिगार आलम से मुलाकात के लिए तैयार होता है आमादा, और परवरदिगार आलम भी उससे मुकम्मल तौर पर मुलाकात के लिए आमादा होता है, और इस अंदाज में वो मरता है कि लोग उसकी तारीफ करते हैं। बहुत से लोग आपने देखा होगा कि अपनी ज़िंदगी तो वो उन्होंने इतनी अच्छी नहीं गुजारी इस्लामी अहकामात की पैरवी में, लेकिन आखिरी वक्तों के अंदर वो हज करने चले गए, वहाँ से दाढ़ी रख कर आ गए, औरतें आखिरी उम्र में पर्दा करने लगीं, और इस तरह से एक साल आमतौर पर गुजर जाता है, और ये एक हुस्ने खात्मा की बशारत। जब परवरदिगार आलम किसी की भलाई करना मकसूद होती है तो हम उनको पुरानी ज़िंदगी का ऐसा ताना नहीं दे सकते, अब वो बिल्कुल मरहूम और मकफूर होकर और हुस्ने खात्मा के साथ इस दुनिया से जा रहे हैं। तो किसी की भी हालत में अगर ऐसी कोई तब्दीली आप देखें तो उसकी पुरानी ज़िंदगी के सारे गुनाह माफ़ हो चुके होते हैं आमतौर पर, और परवरदिगार आलम पूरे एक फरिश्ते को मुकर्रर कर देता है जो कि उसको मुसलसल राह रास्त के ऊपर रखता है। और एक हदीस है सलमान फारसी से कि पैगंबर इस्लाम ने यह चीज़ इरशाद फरमाई, हुस्ने खात्मा की कुछ अलामतें बयान की, कहा कि तीन अलामतें खास तौर पर अगर देखो तो वो हुस्ने खात्मा की अलामत है। पहली अलामत यह है कि मरने वाले की पेशानी के ऊपर पसीने का आ जाना। जिस वक्त इंसान हालत इंतजार में होता है अगर उसकी पेशानी पर पसीना आ जाए तो ये एक हुस्ने खात्मा की एक अलामत है। दूसरी हुस्ने खात्मा की अलामत है आंखों में आंसुओं का आ जाना, ये हुस्ने खात्मा की अलामत मरते वक्त। और तीसरी चीज है नथनों का फैल जाना, ये एक हुस्ने खात्मा की अलामत है। पैगंबर इस्लाम ने चीज इरशाद फरमाई, जैसे ही मोमिन का हुस्ने खात्मा होता है फौरन शैतान जबरदस्त किस्म का वावेला मचाना शुरू कर देता है, लेकिन उसी वक्त शैतान इधर वावेला मचा रहा होता है उधर फरिश्तों की तकरीबन 500 फरिश्तों की जो कतारें हैं वो दो रोया आकर खड़ी हो जाती हैं, और हर फरिश्ता मरने वाले को एक ऐसी खुशखबरी सुनाता है जो किसी और फरिश्ते ने नहीं सुनाई होती, बिल्कुल नई खुशखबरी। उसी वक्त इबलीस अपना सर पकड़कर वावेला करना शुरू कर देता है। उसके रिवायत में मिलता है कि उसके चेले दौड़ते हुए आते हैं कि क्या हुआ। तो अब जुमले हैं, बहरहाल एक आलिम ने लिखे हैं उसके अंदर, कह कमबख्त तो देखते नहीं हो, تم کہاں مر گئے تھے، یا آخر کس طریقے سے نجات پا گیا؟ تو وہ اس کے چیلے اور اس کے شاگرد کہتے ہیں کہ سردار، ہم نے تو بہت کوشش کی تھی، لیکن کیا کرتے کہ شخص گناہوں سے بہت زیادہ بچنے والا تھا، تو اس کا یہ انجام تو ہونا ہی تھا۔ حالت احتضار کے اندر اگر ہم دیکھیں تو چوتھے امام جو تھے ہمارے، امام زین العابدین علیہ الصلاۃ والسلام، چوتھے امام نے حالت احتضار میں تین خاص طور پر اعمال کیے تھے، نوٹ کر کے رکھیے گا، ہو سکتا ہے کہ اس کے اندر ایک آدھ عمل مس ہو گیا ہو جو ہم نے حالت احتضار میں جو خود مومن کو کرنے ہوتے ہیں۔ ایک تو چوتھے امام نے سورہ واقعہ کی تلاوت کی تھی حالت احتضار میں، دوسری سورہ فتح کی تلاوت کی تھی، انا فتحنا لکا فتح مبینہ، اور تیسری سورہ زمر کی 75ویں آیت تلاوت کی تھی۔ تو اگر اس میں کوئی چیز مس ہو گئی ہو تو آپ دیکھ لیجئے گا کہ وہاں پر اس کو آپ ایڈ کر دیجئے گا کہ جہاں ہم نے حالت احتضار میں خود سے کرنے والے اعمال لکھے تھے بعد میں صفحہ پلٹے بغیر۔ ابھی تو ہم آگے کی طرف جا رہے ہیں۔ ایک دفعہ راوی نے دیکھا کہ چھٹے امام بہت زیادہ گریا فرما رہے ہیں۔ لوگوں نے جب آ کے پوچھا کہ مولا کیا بات ہے، تو کہا کہ مجھے اپنے ام محترم حضرت زید کی مصیبت یاد آ گئی۔ کہا ان کا مقتل مجھ کو یاد آ گیا کہ جب ان کی پیشانی کے اوپر ایک تیر آ کر لگا تھا تو ان کے فرزند یحییٰ حضرت زید کے پاس پہنچے تھے، اور آتے ہی ان کے فرزند نے کہا تھا، اب دیکھیے معرفت، کہ ہم چیخ چلا نہیں رہے ہیں بلکہ کیا بات بیان کر رہے ہیں، آ کے کہا تھا کہ بابا آپ کو بشارت ہو کہ اب آپ پیغمبر اسلام، مولا کائنات، امام حسن حسین کے پاس جنت میں تشریف لے جا رہے ہیں۔ حضرت زید نے کہا ہاں بیٹا بے شک ایسا ہی۔ پھر اس کے بعد ایک لوہار کو امام فرماتے ہیں کہ بلوایا گیا، جس نے تیر کو جب کھینچ کے نکالا تو اسی وقت روح ملائے اعلیٰ پرواز کر گئی۔ اچھا اب دیکھیے یہ سب حسن خاتمہ، یعنی وقت شہادت ایسے ایسے، یعنی بالکل حسن خاتمہ کی طرف انسان کو جو لے جانے والے۔ حضرت زید اس وقت بھی یعنی یہ کہہ رہے ہیں کہ بے شک بیٹا ایسا ہی کہ میں پیغمبر اسلام اور آئمہ سے ملاقات کے لیے جا رہا ہوں۔ دیکھیے جو دیگر فرقوں کے لوگ ہوتے ہیں ان کے متعلق یہ بات ملتی ہے کہ یہ خاص طور پر زندیق اور بے دین ہو کر اس دنیا سے رخصت ہوتے ہیں۔ ہمارے آٹھویں امام یہ بات بیان فرماتے تھے کہ جو فرقہ واقفیہ کے جو لوگ ہوتے ہیں یہ شک اور بے یقینی کے عالم میں زندگی گزارتے ہیں، اور مرتے وقت بھی بے دین اور کافر ہو کر اس دنیا سے جاتے ہیں، بے دین کافر اور زندیق ہو کر۔ لوگوں نے کہا کہ ہم نے اس مولا کے اس قول کو نوٹ کر لیا، اور واقفیہ جو حضرات اس زمانے کے اندر خاص طور پر تھے، ان کے مرنے کا جب وقت ان کے قریب آتا تھا تو ہم ان کے پاس جاتے تھے۔ کہہ رہے ہیں ہم نے باقاعدہ جا کر دیکھا کہ ہم ایک واقفی مذہب کے پاس جس کا تعلق تھا اس کے پاس گئے وقت احتضار، تو اس نے مرتے وقت یہ جملہ کہا کہ اگر واقعی موسیٰ بن جعفر نے وفات پائی تو پھر میں آج سے کافر ہوتا ہوں، یعنی باقاعدہ اپنے کفر کا اعلان کر کے لوگ کہتے تھے کہ ہم وہ دنیا سے گئے۔ تو بہرحال جب بھی امام معصوم یہ بات بیان فرماتے تھے کہ خدا کی قسم ہمارے تمام شیعوں کا نام بمائے ولدیت کے ہمارے پاس لکھا ہوا ہے، سوائے ان افراد کے کہ جو بعد میں پھر جائیں۔ جب پوچھا گیا مولا سے کہ مولا ایسا بھی ہو سکتا ہے، کہا ہاں ایسا ہو سکتا ہے، لیکن تم ان کے زمانے کو نہ پاؤ گے، یعنی وہ افراد بعد میں آئیں گے۔ تو یہاں تک یہ امام نے بات بیان فرمائی۔ تو بہرحال یہ چیز بالکل ممکن ہے۔ ہمارے جو امام حسن عسکری علیہ الصلاۃ والسلام تھے، انہوں نے اس میں ایک راوی تھا ابو دعامہ، دال عین الف میم ہے، جب وہ عیادت کے لیے آئے تو امام نے کہا کہ دیکھو مجھ پر تمہارا ایک حق ہے۔ ظاہر ہے انسان جب کسی کی عیادت کے لیے آتا ہے تو ایک حق ہو جاتا ہے، اس حق کے لیے میں تم کو ایک حدیث سناتا ہوں جس کو سن کر تمہارا دل خوش ہو جائے گا۔ اس نے کہا کہ مولا اس سے بہتر کیا بات ہوگی، دیکھیے حالت احتضار اور امام حدیث سنا رہے ہیں۔ اس نے کہا مولا اس سے بہتر کیا بات ہوگی، سنائیے۔ تو پھر امام نے اپنے تمام آبا و اجداد کے حوالے سے ایک حدیث پیغمبر اسلام سے ارشاد فرمائی کہ پیغمبر اسلام نے فرمایا اے علی لکھو، مولا نے کہا یا رسول اللہ ارشاد فرمائیے کیا لکھوں، کہا لکھو بسم اللہ الرحمن الرحیم، ایمان وہ ہے جو دل میں رہتا ہے اور عمل سے اس کی تصدیق کی جاتی، اسلام وہ ہے جو زبان پر جاری ہوتا ہے اور اس سے فقط مناقحت جائز ہوتی۔ بس امام نے حدیث سنائی حالت اعتذار میں، فرماتے ہیں ایمان وہ ہے جو دل میں رہتا ہے اور عمل سے اس کی تصدیق ہوتی، حالت احتضار میں امام عمل کے متعلق حدیث بتا رہے ہیں، اور اسلام وہ ہوتا ہے کہ جو زبان پر ہوتا ہے اور اس سے فقط مناقحت جائز ہوتی، صرف نکاح وکاح کرنا جائز ہے، اس کا تعلق فقط اسلام سے، لیکن ایمان وہ ہے کہ جو جس کی عمل کے ذریعے تصدیق کی جائے۔ ایک بات اور شاید رہ گئی تھی حالت احتضار والے اعمال کے اندر، اس کے اندر آپ چاہیں تو نوٹ کر لیجئے گا، شاید نے بیان کی تھی کہ حالت احتضار میں محتضر کے سرحانے سورہ صافات پڑھنے کی بڑی تاکید کی گئی، کہ خود ہمارے ساتویں امام کے بیٹے کا جب ایک حالت احتضار قریب آیا تھا تو امام کے ایک اور بیٹے تھے جن کا نام قاسم تھا، امام نے ان سے ارشاد فرما کے کہا کہ بیٹا اپنے بیمار بھائی کے سرحانے سورہ صافات پڑھو، اپنے بیمار بھائی کے سرحانے سورہ صافات پڑھو۔ قاسم نے جو ان کے جو بیٹے تھے امام کے، جب انہوں نے سورہ صافات پڑھنی شروع کی اور اس کے بعد جب اس کی آیت نمبر 11 پہ پہنچے، جب اس کی آیت نمبر 11 پہ پہنچے تو اسی وقت ان کی روح جسم سے پرواز کر گئی، لوگ ان کا جنازہ لے کر چلے، مولا بھی ساتھ ساتھ چلنے لگے ساتویں امام، تو ایک آدمی ان کے مولا کے پاس آیا، کہا کہ مولا اب تک تو ہمارا طریقہ کار یہ تھا کہ ہم محتضر کے سرحانے سورہ یاسین پڑھا کرتے تھے، لیکن آپ نے جو ہے وہ سورہ صافات کے متعلق ارشاد فرمایا ہے۔ امام نے کہا دیکھو اگر یہ سورہ کسی کے ایسے کے سرحانے تم خاص طور پر پڑھو جس کی جان بہت مشکل سے نکل رہی ہو، تو پروردگار عالم اپنے لطف و کرم سے بہت آسانی اور راحت کے ساتھ اس کی جان کو نکال دے گا۔ تو بہرحال اگر یہ سورہ صافات اس وقت نہیں بتائی تھی تو اس وقت بھی اس موقع کے لیے آپ اپنے نوٹس کے اندر اس کو درج کر لیجئے گا۔ دیکھیے یہ اتنا اہم مسئلہ تھا سورہ خاتمہ کا کہ خط لکھا تھا کربلا جانے سے پہلے امام حسین نے پیغمبر اسلام کے ایک صحابی کو اور کہا کہ دیکھو تم ہمارے نانا کے بڑے وفادار ساتھیوں میں سے تھے، تم نے کتنی ہی جنگوں میں ان کے ساتھ داد شجاعت دیا ہے، اور ہمارے نانا کے انتقال کے بعد تم نے ہمارے والد گرامی مولا علی کے ساتھ کتنے ہی جنگوں کے اندر حصہ لیا ہے، کیا ہی اچھا ہو کہ تم میدان کربلا ہمارے ساتھ چلتے اور ہمارے ساتھ جنگ کرتے۔ انہوں نے جواب میں خط لکھا کہ اب میں جنگ کرتے کرتے تھک چکا ہوں، مجھے آپ معذور سمجھیے۔ خیر اس کے بعد واقعہ کربلا ہو گیا، اس کے بعد ساری زندگی بڑے اذیت کا شکار رہے۔ دیکھیے ہوتا بھی ہے نا کہ ساری زندگی اتنی فداکاریاں کہ پیغمبر اسلام کے ساتھ جنگوں کے اندر شریک ہوئے، مولا کائنات کے ساتھ جنگوں میں صحابی شریک ہوئے، اور انجام کیا ہوا کہ آخری وقت میں مولا امام حسین کو چھوڑ دیا۔ تو بہرحال یہ کیسی چیز ہے، جب بھی ہمیں ملتا بھی ہے کہ جتنا خدا سے آپ وقت انتقال، اکثر علماء نے جب بھی اس میں کہا ہے کہ خدا پر اپنے حسن زن کو ظاہر کرنا یہ واجبات میں سے، اکثر علماء کا پرانے علماء کا طریقہ کار تھا، لیکن بہرحال جو ہم نے بیمار کے مستحبات بتائے تھے اس کے اندر بھی یہ چیز آئی تھی کہ خدا پر اپنے حسن زن کا اظہار کیا جائے۔ بہت ساری حکایتوں میں بھی ملتا ہے کہ ایک عرابی جب مرنے لگا تو لوگوں نے کہا بھائی اب تو تم مرنے والے ہو، تو اس نے کہا کہ میں مر کے میں کہاں جاؤں گا، لوگوں نے کہا کہ تم پروردگار عالم کے پاس جاؤ گے، کہا بس پھر مجھے کوئی پرواہ نہیں، وہ تو ہمیشہ ہی میرا بہت زیادہ خیال رکھتا رہا، اس نے تو ہمیشہ ہی مجھ پر بہت زیادہ لطف و کرم کیا ہے۔ ایک عارف کا ہمیں ملتا ہے واقعہ حکایات کے اندر کہ بجائے اس کے کہ واویلا مچانا شروع کر دیں کہ جس وقت ملک الموت آیا ان کے پاس تو کہا کہ اچھا کیا کہ آپ آ گئے، میں تو ایک عرصے سے آپ کا انتظار کر رہا تھا۔ ملک الموت نے کہا اگر آپ کی کوئی حاجت ہو تو آپ حاجت کو بیان کریں، کہا کہ نہیں ملاقات پروردگار سے بڑھ کر میرے پاس کوئی حاجت نہیں۔ کہا اچھا اگر کوئی آپ کی فرمائشوں میں کس حالت میں آپ کی روح قبض کروں وہ بتا دیں، کہا کہ اگر آپ اتنی مجھے مہلت دیتے ہیں کہ میں دو رکعت نماز پڑھ لوں تو جس وقت میں سجدے کی حالت میں ہوں اس وقت میری روح کو نکال لیجئے گا۔ تو بہرحال ایک عارف کو، مرد مومن کو لوگوں نے وہ حالت احتضار میں روتے ہوئے دیکھا تو بڑا حیران ہوا، کہا کہ آپ رو رہے ہیں؟ کہا کہ ہاں میں اس بات پہ رو رہا ہوں کہ اب گرمیوں کے روزے اور سردیوں کی راتوں میں عبادت جاتی رہے گی، اب کیسے کروں گا؟ کچھ لوگوں کو روتے ہوئے دیکھا حالت احتضار میں، دریافت کیا تو کہا کہ ہمیں وہ آیت رلا رہی ہے، انما یتقبل اللہ المتقین، کہ بے شک پروردگار صرف متقیوں کے اعمال کو قبول کرنے والا ہے، مجھے یہ آیت رلا رہی ہے. ایک مرد مومن کو اس طرح لوگوں نے روتے دیکھا حالت احتضار میں، جب پوچھا گیا تو کہا کہ میں نے ایک شخص کے 100 روپے ظلمن میرے پاس ایک دفعہ آ گئے تھے، اس کے بدلے میں اب تک 1000 روپے صدقہ کر چکا ہوں، لیکن وہ 100 روپے جو میں نے ناجائز طور پہ میرے پاس آئے تھے اب بھی میرے دل پر بہت بڑا بوجھ بنے ہوں گے. اچھا دیکھیے، یہ جو ملک الموت کی جو ہم گفتگو شروع کرنے والے، ملک الموت روایت میں ملتا ہے کہ ایک زمانہ تھا کہ ملک الموت براہ راست لوگوں کی روح قبض کر لیتا تھا، براہ راست لوگ بیٹھے بیٹھے مر جاتے تھے. اچھا، لوگوں نے اس کے بعد ملک الموت کو بہت زیادہ برا بھلا کہنا شروع کیا، گالیاں دینی شروع کی. ملک الموت نے ایک دفعہ بارگاہ خداوندی میں نالہ و فریاد کیا کہ لوگ مجھے اس طرح سے برا بھلا کہتے ہیں، تو پروردگار نے پھر مرض اور بیماری کو خلق کیا. اس کے بعد سے اب کبھی ایسا نہیں ہوتا کہ لوگ ملک الموت کو برا بھلا کہیں، بلکہ اب یہ کہتے ہیں فلاں شخص فلاں بیماری کی وجہ سے وفات پا گیا. یہ بھی ایک اس کے اندر ایک چیز ملتی. پھر ایک بات اور یہ بھی ہے کہ دیکھیے، ایک دماغ میں ایک سوال آتا ہے، جب ہر چیز، ہر زیرو کی جو روح ہے وہ ملک الموت قبض کرتا ہے، تو جانوروں کے متعلق کیا خیال ہے؟ تو یہ بات یاد رکھیے کہ جانوروں کی روح کو ملک الموت قبض نہیں کرتا، یہ فقط اور فقط انسان کی عظمت ہے کہ ملک الموت اس کے پاس ہی آتا ہے. بلکہ پیغمبر اسلام یہ فرماتے ہیں کہ جتنے بھی کیڑے مکوڑے اور جانور ہیں، ان کی روحیں، ان کی جو جان ہے وہ ایک تسبیح میں، جب یعنی یہ حالت تسبیح میں، جب ان کی تسبیح ختم ہو جاتی ہے تو یہ خود بخود مر جاتے ہیں، یعنی ان کے اندر کوئی روح وغیرہ نہیں ہوتی. جیسے ان کی تسبیح ختم ہوئی یہ خود بھی اسی وقت مر جاتے ہیں، جس طریقے سے آپ دیکھتے ہیں کہ چابی والا جو کھلونا ہوتا ہے اس کی جب چابی ختم ہو جاتی ہے تو وہ کھلونا خود بخود رک جاتا ہے. اچھا، اب اتنی بات اور بیان کر دی جائے کہ کیا ملک الموت خود ہر جگہ پر آتا ہے؟ ہر شخص کے پاس کیا ملک الموت حضرت عزرائیل علیہ السلام خود آتے ہیں؟ تو اس کا حل علماء نے یہ کہا ہے اس بات کا، اس سوال کا، کہ نہیں، حضرت عزرائیل ہر مرنے والے کے پاس نہیں آتے ہیں، یہ صرف اور صرف خواص کے پاس آتے ہیں. عوام جو عام لوگ ہوتے ہیں ان کی روح کو قبض کرنے کے لیے ان کے انصار و ایوان فرشتے ہیں حضرت عزرائیل کے جو کہ آتے ہیں. بھائی دیکھیے، جس طریقے سے اگر جب یہ بات کہی جاتی ہے کہ پروردگار نے موت کو دینے کے لیے خود اپنی طرف بھی نسبت دی، تو ہر طرح سے ممکن ہے. مثلا اگر کوئی آفیسر کسی پیون کے ذریعے کسی آدمی کو بلائے اور اس کا پیون چپڑاسی ہمارے پاس آ رہا ہے اور آ کر کہہ رہا ہے کہ صاحب آپ کو بلا رہے ہیں، تو وہ یہ بھی کہہ سکتا ہے کہ مجھے فلاں صاحب نے بلایا، اور یہ بھی کہہ سکتا ہے کہ مجھے وہ پیون بلانے آیا تھا. تو بعض اوقات کسی شے کی جو نسبت ہوتی ہے وہ اس کے فائل قریب، فائل متوسط یا فائل بعید کسی کی بھی طرف بھی دی جا سکتی ہے. اچھا، ملک الموت آتے کیسے؟ ملک الموت کس طرح سے آتا ہے؟ چھٹے امام، امام جعفر صادق علیہ السلام فرماتے ہیں، یہ بات بیان فرماتے ہیں چھٹے امام، کہ جس وقت ملک الموت آتا ہے تو وہ کہتا ہے فیقولون السلام علیک یا ولی اللہ، مومن کے پاس آ کر کہتا ہے کہ آپ پر اے ولی خدا آپ پر ہمارا سلام ہو، فإن رب یقرأک السلام، آپ کو بشارت ہو، آپ کا پروردگار آپ کو سلام کہلوا رہا ہے. مذاق نہیں ہے، اب یہ آپ دیکھیے کہ یعنی مومن کے لیے ایک بات بیان ہو رہی. اما انہ ان کا رازن، آپ اس بات سے آگاہ ہو جائیے کہ آپ کا پروردگار آپ سے راضی ہو گیا ہے، غیر و غضبان، وہ آپ سے ناراض نہیں ہے۔ پھر آگے وہ کہتا ہے بروح و ریحان و جنت نعیم، اب آپ کو سکون، راحت اور آرام اور چین اور جنت کی بشارت ہو۔ یہ آ کر ملک الموت مومن سے آ کر کہتا ہے۔ راوی نے دیکھا کہ پیغمبر اسلام ایک میت کے پاس گئے ہیں اور میت کے قریب کہہ رہے ہیں، خطاب کر رہے ہیں ملک الموت سے کہ ملک الموت یہ مومن ہے، اس کے لیے نرمی کرو۔ تو ملک الموت نے جواب دیا کہ پیغمبر خدا، آپ اپنی آنکھیں ٹھنڈی رکھیں اور آپ کا دل شاد ہو، میں تو ہر مرنے والے پر، ہر مومن پر نرمی کرتا ہی ہوں۔ دیکھیے بعض اوقات یہ جو جتنا بھی ہم تذکرے سنتے ہیں نا ملک الموت کی سختی کے، یہ زیادہ تر جو ہوتے ہیں، یہ جو اس کی مختلف شکلیں ہیں اور ایک بھیانک جو روپ ہے، یہ کافروں، فاسقوں، منافقین، مشرقین، ان کے سامنے جب ملک الموت آتا ہے تو وہ والی ایک تصور ہمارے دماغ کے اندر آتا ہے۔ روایت کے اندر ایک واقعہ ملتا ہے کہ مولا کائنات ایک دفعہ شدید ترین آنکھوں کے درد کے اندر گرفتار ہوا، آشوب چشم ان کو ہو گیا تھا، اور اتنا زیادہ درد ہو رہا تھا کہ پیغمبر اسلام جب عیادت کے لیے آئے تھے مولا کی، تو مولا باقاعدہ درد کی شدت سے فریادیں کر رہے تھے۔ کہا کہ علی اتنا شدید درد؟ کہا کہ ہاں یا رسول اللہ، ساری زندگی کبھی اتنا شدید درد نہیں ہوا جتنا اس وقت ہو رہا۔ اب رسول خدا نے کہا کہ علی سنو، جب ملک الموت کسی کافر کی روح نکالنے کے لیے آتا ہے، اس کی روح قبض کرنے کے لیے آتا ہے، تو ایک لوہے کی ایک سلاخ کے ذریعے اس کی روح کو قبض کرتا، اور پھر جہنم کی سختی اس سے بھی ایک دشوار گزار مرحلہ۔ علی نے یہ سننا تھا کہ سنتے ہی اٹھ کر بیٹھ گئے، کہا کہ یا رسول اللہ ذرا اس حدیث کی تکرار تو کر دیجیے، یہ گفتگو اس بات کا موجب بنی ہے کہ میں اپنے درد کو بھول جاؤں۔ اچھا پھر اس کے بعد مولا نے کہا کہ یا رسول اللہ، کیا یہ جو آپ نے ابھی ملک الموت کی جو تفصیل سنائی ہے، کیا یہ فقط کافر سے مخصوص ہے یا آپ کی کسی امت کا کوئی فرد بھی اس میں مبتلا ہو سکتا؟ رسول اللہ نے ارشاد فرمایا ہاں اے علی، تین افراد ایسے ہیں کہ جو اس چیز کا شکار ہو سکتے ہیں۔ نمبر ایک، وہ ظالم حاکم جو اپنی رعایا کے اوپر ظلم کرتا ہو۔ اچھا اس کے اندر وہ گھر والے ایسے افراد بھی آ سکتے ہیں، سربراہ گھر بھی ایسا آ سکتا ہے کہ جو اپنی اولاد کے اوپر ظلم کر رہا ہو یا اپنے بیوی بچوں کے اوپر کوئی ظلم کر رہا ہو۔ دوسرا، جو یتیم کا مال ظلم کرتے ہوئے کھائے، اس کی بھی اسی طریقے سے ملک الموت روح آ کر نکالے گا۔ اور نمبر تین ہے، جھوٹی گواہی کو دینے والا۔ فروع کافی کے اندر باقاعدہ یہ روایت نقل کی گئی۔ اچھا اب یہ جو سوال ابھی پیدا ہوا ہے کہ آخر کون روح کو نکالے گا، تو دیکھیے تینوں طرف اس میں بہرحال قرآن کے اندر اس بات کی نسبت آئی ہے۔ کہیں پروردگار عالم نے براہ راست اپنی طرف نسبت دی ہے کہ میں لوگوں کی روح قبض کرتا ہوں، کبھی سورہ سجدہ کی جو 11ویں آیت ہے اس میں ملک الموت کی طرف نسبت دی گئی کہ اے رسول، لوگوں سے کہہ دیجئے کہ یہ ملک الموت ہے جو تمہاری روح کو قبض کرتا ہے، اور یہ فرشتہ ہے جو ہم نے اس کام کے لیے مامور کیا۔ اور بعض دفعہ قرآن کے اندر ہی دیگر فرشتوں کی طرف نسبت دی گئی روح کو قبض کرنے کے لیے، وتوفت ہو رسولنا، سورہ انعام کی 61ویں آیت، کہ ہمارے بھیجے ہوئے فرشتے روح قبض کرتے ہیں۔ اچھا اب یہ بھی روایت کے اندر آئی ہے جو کہ ہمارے چھٹے امام امام جعفر صادق علیہ الصلوۃ والسلام نے چیز بیان فرمائی ہے، امام فرماتے ہیں کہ کچھ فرشتے ملک الموت کی مدد کے لیے مقرر ہیں، جو کہ دنیا کے مختلف کونوں میں جو لوگ مر رہے ہوتے ہیں مختلف جگہوں پر، وہاں سے وہ روحوں کو قبض کرتے ہیں اور اس کے بعد ان کی روحوں کو ملک الموت حضرت اسرائیل کی طرف ارسال کر دیتے ہیں، اور پھر ملک الموت حضرت اسرائیل ان تمام کی روحوں کو پروردگار کی طرف منتقل کر دیتے ہیں۔ جب بھی وہ روایت کے اندر ملتا ہے نا کہ شب معراج جب پیغمبر اسلام کی ملاقات ملک الموت حضرت اسرائیل سے ہوئی تھی تو ان سے یہی پوچھا تھا کہ آپ آخر ایک ہی وقت میں مشرق و مغرب کے اندر لوگ مر رہے ہوتے ہیں، کس طرح سے ان کی روحوں کو قبض کرتے ہیں؟ تو ملک الموت نے کہا تھا کہ پیغمبر اسلام، میرے سامنے پوری دنیا اس طرح سے ہے جس طرح آپ کے ہاتھ میں سکہ ہوتا ہے، کوئی اس طرح سے میں پوری دنیا میرے سامنے ہوتی ہے۔ ملک الموت کی شکل کیسی ہوگی؟ ایک دفعہ اس کی بھی ایک خواہش ایک نبی خدا حضرت ابراہیم علیہ الصلوۃ والسلام کے دل کے اندر پیدا ہوئی۔ حضرت ابراہیم نے پروردگار سے دعا کی کہ پروردگار مجھے ملک الموت سے، بلکہ انہوں نے فرمائش کی کہ آپ مجھے اپنی وہ شکل دکھائیے جس سے آپ کافروں کی روح کو قبض کرتے ہیں، جس شکل کے ساتھ۔ اور اس نے کہا، ملک الموت نے کہا، نبی خدا آپ برداشت نہیں کر سکیں گے؟ کہا کہ نہیں، پھر بھی میں دیکھنا چاہتا ہوں۔ اب وہ جب اس شکل میں ملک الموت آئے، جب ایک کافر کی روح قبض کی جاتی ہے، بالکل ایک دیو جیسی شکل، جس کے بڑے بڑے بال، شدید ترین بدبو جسم سے آ رہی تھی، کالے کپڑے اور منہ اور ناک سے آگ کے شعلے نکل رہے ہیں، دیکھتے ہی حضرت ابراہیم کو اتنی بھیانک شکل دیکھتے ہی غش آ گیا۔ اور جب ہوش میں آئے تو کہا کہ کسی فاجر شخص کے لیے کوئی اور تکلیف نہ بھی ہو تو فقط تمہاری شکل دکھایا جانا ہی بہت کافی۔ اور کہا اس کے بعد کہ اب تم وہ شکل بھی دکھاؤ گے جس سے تم نیک لوگوں کی روحوں کو قبض کرتے ہو۔ تو پھر حضرت ابراہیم نے دیکھا کہ بہت ہی حسین نوجوان کی شکل میں، جو نفیس قسم کے کپڑے پہنا ہوا ہے اور بہترین قسم کی خوشبو اس کے پاس سے آ رہی ہے، ملک الموت اس شکل کے اندر آئے۔ تو اس کی شکل کو دیکھ کے بہرحال اتنا زیادہ حضرت ابراہیم خوش ہوئے کہ کہا کہ کوئی اور فرحت اگر مرنے والے کو نہ بھی ملے تو فقط تمہاری شکل ہی اس کے لیے، اس کو خوش کرنے کے لیے بہت کافی۔ حضرت سلیمان علیہ السلام کا ایک واقعہ بڑا مشہور ہے کتابوں کے اندر، بہرحال وہ ملتا ہے کہ ایک شخص ان کے پاس بیٹھا ہوا تھا آ کر۔ پہلے زمانے میں ملک الموت علل اعلان بھی آیا کرتا تھا، حضرت سلیمان کے دربار میں بھی آتے تھے۔ ایک شخص بہت ہی ہانپتا کانپتا، ہونٹ اس کے زرد، کہنے لگا کہ ملک الموت نے مجھے بہت عجیب نگاہوں سے دیکھا ہے، آپ فوراً ہی ہوا آپ کے تابع ہے، آپ ہوا کو حکم دیں کہ مجھے اسی وقت ہندوستان پہنچا دے۔ حضرت سلیمان نے ہندوستان پہنچا دیا۔ دوسرے دن جب ملک الموت آیا تو کہا کہ ملک الموت، تم کیوں آخر اس شخص کو اتنا زیادہ اس انداز سے گھور کے دیکھا کہ وہ سخت پریشان ہو گیا؟ تو بہرحال ملک الموت نے کہا کہ میں خود حیران تھا کہ پروردگار عالم نے کہا تھا کہ اس شخص کی روح کو ہندوستان میں قبض کر رہا ہے، میں یہ پریشان تھا کہ آخر اتنی جلدی ہندوستان کیسے پہنچے گا۔ تو اس انداز سے ملک الموت، بہرحال کسی بھی جگہ انسان ہوا ملک الموت پہنچ جائے گا۔ دیکھیں، جب بھی آپ ملک الموت کو دیکھیں گی، ایک مومن کی جو خصوصیت، بہرحال قرآن کے اندر بھی جو چیز بیان ہوئی ہے، اس وقت انسان بہت زیادہ چلانا شروع کرے گا، بہت زیادہ چلانا شروع کرے گا اور کہے گا کہ پروردگار تو مجھے واپس دنیا میں بھیج دے۔ وہ جیسے میں نے آیت پہلے بھی پیش کی تھی، فیما ترک، تو تاکہ میں اپنے چھوٹے گئے کاموں کا ازالہ کر سکوں، پروردگار میں اپنی نمازیں پڑھ سکوں، میں اپنے روزے قضا رکھ لوں، میں کفارے ادا کر دوں۔ عورتیں ہوں گی تو مثلا کہیں گی کہ پروردگار، اب میں کبھی بے پردہ حالت میں گھر سے باہر نہیں جاؤں گی، میں کبھی بغیر موزے کے گھر سے باہر نہیں نکلوں گی، میں مکمل مثلا پردہ کروں گی، میں اپنی تمام زائد چیزیں غریبوں میں تقسیم کر دوں گی۔ لیکن اس وقت ملک الموت کا جواب نفی میں ہوگا۔ خاص طور پر علماء نے لکھا ہے کہ یہ جو نالہ و فریاد ملک الموت کی شکل کو دیکھتے ہی لوگوں کی ہوگی، یہ خاص طور پر ان افراد کے لیے ہوگی جو اسلامی ٹیکس، واجبات، خاص طور پر خمس اور زکوٰۃ وغیرہ ادا نہیں کرتے، ان کے لیے علی الخصوص یہ والی بات ہوگی۔ اور وہ جو سورہ نحل کی جو 27ویں آیت تھی، کننا نعمل من سوء، فوراً ہی آپ کہیں گے ملک الموت کو دیکھ کر ہی کہ نہیں نہیں ہم نے کوئی غلط کام نہیں کیے۔ تو جواب ملے گا ملک الموت کی طرف سے کہ ان اللہ علیم بما کنتم تعلمون، تمہارے کرتوتوں سے تو پروردگار بخوبی واقف ہے۔ اچھا، اب جس شخص نے بھی، دیکھیے یہ بھی علماء نے لکھا ہے کہ جس نے اپنی پوری زندگی جھوٹ اور ہیلا بازی کے اندر گزاری ہو، وہ مرتے وقت بھی فرشتوں سے بھی غلط بیانی کرے گا، نہیں نہیں میں نے کچھ نہیں کیا، فرشتے یہی تو کہیں گے نا کہ جب کچھ نہیں کیا تو یہ لاکھوں غیبتیں، یہ لاکھوں الزامات، یہ اتنی لاکھوں لڑائیاں ایک دوسرے کے خلاف، یہ سوئے زنی اور یہ ساری چیزیں آپ کے سامنے پیش کر دیں گے، لڑائی جھگڑے، یہ پھر کیا چیزیں؟ خیر، پھر اس کے بعد ملتا ہے قرآن آیت بھی ہے، وَالْمَلَائِكَةُ بَاسِطُ بِأَيْدِيهِمْ، ملک الموت اپنے ہاتھوں کو آگے بڑھائیں گے، بس اب بہت ہو گیا، اخرجوا انفسکم، سورہ انعام کی جو آیت نمبر 92 ہے 92، بس اب اپنی جان چھوڑ دو۔ اچھا، بعض اوقات ہم نے یہ بھی دیکھا کہ خالی صرف یہی نہیں ہوگا کہ وہ آیا ملک الموت اور صرف بس آپ کی روح قبض کر لی، بلکہ کچھ اور باتیں بھی ہوں گی ملک الموت سے۔ چند ایک کی طرف تو قرآن نے اشارہ کیا، خاص طور پر ان افراد کے لیے جو کہ کافر ملکوں کے اندر جنہوں نے رہائش اختیار کی دنیاوی لذتوں کے اور آرام کے لیے، اور اس کے بعد دنیاوی لذت و آرام وغیرہ کے لیے، اور اس کے بعد انہوں نے اپنی پوری زندگی اور اپنی اولادوں کے بھی وہاں جا کر بگاڑ دیا۔ سورہ نساء کی آیت نمبر 67، کہ جب ان کی طرف سے بہت زیادہ فرشتوں کے ساتھ ان کا وہ مکالمہ ہو جائے گا کہ جب کہ بھائی تم نے ایسی زندگی آخر کیوں گزاری، ایسی جگہ جا کر کیوں رہے، جب وہ اس کا عذر پیش کریں گے کہ پروردگار ہم کیا کرتے ہیں، ہم ایسی جگہ پہ جا کر پھنس گئے تھے، وہاں پہ جا کے ہمیں ان گناہوں کے اندر گرفتار ہونا ہی تھا، تو اس وقت فرشتے مخاطب ہو کر کہیں گے اس مرنے والے سے، فَتُحَاجِرُوا فِيهِمَا، کیا زمین پروردگار اتنی بڑی نہیں تھی، اتنی وسیع نہ تھی کہ تم کسی اور جگہ ہجرت کر جاتے، تمہارے لیے کیا ضروری تھا کہ معمولی سی آسائشوں کے لیے تم نے اپنے دین اور ایمان کو فروخت کر دیا اور اپنی اولادوں کو تم نے بگاڑ دیا۔ یہ خاص طور پر صرف یہ والا ایک واقعہ ایک ایسا ہے کہ جو کہ ان یعنی ملک الموت سے جو مکالمے ہو رہے ہیں وقت انتقال، اس کے اندر بھی یہی بات آ رہی ہے۔ پھر اس کے بعد جو قبض روح کی مختلف جو کیفیات بہرحال قرآن کے اندر ذکر ہوئی ہیں، اذا بلغت التراقی، روح بدن سے کھینچ کر بالکل گلے میں آ جائے گی، وقیل من راق، اس وقت یہ ہوگا کہ کون ہے جو تمہیں موت سے نجات دلا دے، ہے کوئی ڈاکٹر، ہے کوئی دوا ایسی کہ جو تمہیں موت سے نجات دلا سکے، وَظَنَّهُ أَنَّهُ الْفَرَاقُ، انسان اس بات کو بخوبی جان لیتا ہے کہ نہیں بس اب ان سب چیزوں سے جدائی کا وقت آ گیا، اب اس وقت اس کو واقعی یاد آئیں گی وہ کپڑوں سے بھری ہوئی الماریاں، آپ کو اپنے درجنوں جوڑے اور جوتے اور جتنی آرائش کا سامان اور وہ تمام فضولیات جو جس کے لیے ہم نے ہزاروں گھنٹے شاپنگوں کے اندر اپنے وقت کو لگایا تھا، وَظَنَّهُ أَنَّهُ الْفَرَاقُ، اب اس کو پتہ چل جائے گا کہ اب وہ واقعی وہ وقت آ گیا کہ اب ان سب چیزوں کو چھوڑ کر جانا ہے، وَالْتَفَتِ السَّاقُ بِالسَّاقِ، روح نکلنے کے جو سورہ قیامت کی جو 26ویں آیت سے شروع ہو رہی، روح نکلنے کے باعث پنڈلی سے پنڈلی چپک جائے گی، اور اس دنیا سے جو جدائی کا غم ہے اور دوسری دنیا کے اندر جو جانے کا ایک خیال ہے وہ کسی بھی ایک دنیا دار کو بالکل پریشان کر دے گا، باعث تکلیف ہو جائے گا۔ اس وقت ملک الموت کا بھی ایک خطاب ہوگا مومن سے، ملک الموت کا بھی مومن سے ایک خطاب ہوگا۔ لوگ آتے ہیں ہمارے چھٹے امام کے پاس اور آ کر یہ بات بیان کرتے ہیں کہ مولا ہم لوگ موت سے بہت زیادہ ڈرتے ہیں کہ کس طریقے سے مثلا ہماری موت واقع ہوگی، تو امام نے فرمایا کہ دیکھو، امام نے خوشخبری دی کہ جب ہمارا کوئی شیعہ کا وقت انتقال قریب آتا ہے اور وہ جب ڈر رہا ہوتا ہے تو ملک الموت اس وقت اس سے کہتا ہے کہ ذرا آنکھیں اٹھا کر دیکھو، آنکھیں کھول کر دیکھو، تو جب اس کو انوار طیبہ نظر آتی، خاص طور پر جو آئمہ اور معصومین علیہم السلام، تو ان کی زیارت کرنے کے بعد مومن فرشتوں سے ریکویسٹ کرتا ہے، درخواست کرتا ہے کہ اب میری روح کو بہت جلدی قبض کر لو تاکہ میں جلد از جلد ان کے جوار میں پہنچ سکوں۔ اچھا، اس کے خاص مفہوم ہے جو انشاءاللہ ہم اگلی نشست کے اندر اس کا ارادہ ہے کہ بیان کریں گے، کہ اپنی آنکھیں کھولو، इसका खास है कि क्या वहां पे मोमिन ने मसलन आंखें क्या बंद की हुई होंगी? नहीं, एक खास इसकी वजह है कि इमाम ने ये चीज क्यों कही। इस मौके पर खासतौर पर शहीद दस्ते गैब शिराजी ने लिखा कि वो तमाम अफराद की जिन्होंने सारी जिंदगी या हुसैन कहा और जिन्होंने सारी जिंदगी इमाम बारगाहों के अंदर जो लोग जाते रहे हों, आखिरी वक्त में कैसे मुमकिन है कि ये तमाम मासूमीन उसको इस हालत के अंदर तना छोड़ दें? वो यकीनन उसको जिसने सारी जिंदगी उनका नाम लिया हो उनके पास वो जरूर आएंगे और उनको अपने साथ लेकर जाएंगे। और फिर उसके बाद बस आखिरी बात इस सिलसिले में और बयान कर दी जाए कि जिस वक्त कब्ज़े रूह हो जाएगा और फरिश्ता, अगरचे इसकी थोड़ी सी कैफियत बाकी है जो इंशाल्लाह अगली नशिस्त में बयान करेंगे, उस वक्त मलकुल मौत, आप जब लोग रोने चिल्लाने लगेंगे आयजा व अकरबा, उस वक्त मलकुल मौत आपके घर के दरवाजे को पकड़कर खड़ा हो जाएगा और कहेगा बखुदा ना तो मैंने इसकी रोजी खाई है ना इसकी उम्र को कम किया है और मैं तुम्हारे घर आइंदा भी इसी तरीके से आता रहूंगा, यहां तक कि मैं तुम में से किसी एक को भी जिंदा ना छोड़ूंगा। रिवायात में मिलता है कि अगर लोग मलकुल मौत की इस गुफ्तगू को अपने कानों से सुन लें तो अपने मुर्दों को रोना भूल जाए और अपनी अपनी हालत जार के ऊपर आंसू बहाने लगे। बस यहां पर हम अपनी गुफ्तगू आज रोकते हैं, चंद एक कैफियत और इस सिलसिले में होंगी वो इंशाल्लाह हम अगली उसमें बयान करेंगे नशिस्त में। आज आपके बहुत ज्यादा सवालात भी आ गए लेकिन आज कुछ ऐसी हालत हो रही है कि आपके बहुत सारे सवालात जो अभी मेरे सामने तहरीर सूरत में आ गए हैं वो इंशाल्लाह हाँ मैं इनको बाद ही के अंदर पढ़ूंगा, आज इतनी हिम्मत नहीं हो रही इस वक्त के इसके जवाब दूं। और इंशाल्लाह अगली दफ़ा से जैसे कि आपकी तरफ से बार बार इस बात का हुक्म दिया जा रहा है कि कुछ वक्त सवाल जवाब के लिए आखिर में मखसूस किया जाए तो इंशाल्लाह हम कोशिश करेंगे कि आखिरी के 5-7 मिनट सवाल जवाब के लिए रखें आइंदा नशिस्तों में। अच्छा, लेकिन बहुत सारे सवाल तकरीबन 40-50 सवाल पिछली दफ़ा मुझसे तहरीरी तौर पर पूछे गए हैं, वो सबको मैंने यहाँ पर मेज के ऊपर रखकर जा रहा हूँ, आप जिसके सवाल हों वो ले सकती हैं। आज की अफ्तार गुफ्तगू अख्ताम पजीर हुई, वस्सलाम अलैकुम व रहमतुल्लाहि व बरकातुहू।